रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघको 79 महासभालाई आज सम्बोधन गर्नुहुँदै अतिकम विकसित मुलुकहरूका लागि सहयोगको मात्रा बढ़ाउन G20 का मुलुकहरूलाई परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबाको आग्रह। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नवलपरासीको सुस्तामा देशकै लामो झोलुङ्गे पुलको उद्घाटन। अमेरिका र सहयोगी राष्ट्रहरूबाट इजरायल र हिजबुल्लाह बीच 21 दिनको युद्ध विराम प्रस्ताव र घरेलु टोली भूटानलाई पराजित गर्दै नेपाल साफ अण्डर 17 च्याम्पियनशीपको सेमी फाइनल प्रवेश। राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तावासीले आफ्नो दैनिक जीवनयापनका लागि डुंगाको भर परि जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था अब अन्त्य भएको बताउनु भएको छ। शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन ब्रिज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर सुस्ता मल्टीस्पान झोलुङ्गे पुलको आज शुभारम्भ गर्नुहुँदै उहाँले झोलुङ्गे पुल निर्माणले सुस्ता क्षेत्रका नागरिकको समस्या समाधान गरेकामा खुशी व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले त्रिवेणी धाम नजिकै रहेको नारायणी नदीमाथि निर्माण भएको देशकै लामो 1571 मिटरको झोलुङ्गे पुल निर्माणले सुस्ता क्षेत्रमा पर्यटक समेतलाई आकर्षित गर्ने सम्भावना रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मानसिंहले नदी तरितरावको अभावमा वर्षौंदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुंगाको भर परि जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट पुल बनेसँगै समस्याको समाधान भएको बताउनुभयो। नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्रमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको त्रिवेणी महेशपुर सुस्ता मल्टीस्पान झोलुङ्गे पुल तथा एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपूर्ति शुभारम्भ कार्यक्रममा ऊर्जा मन्त्री दीपक खड्काले विद्युत जडान भएका सुस्ता पश्चिमका करिब 350 घर दूरीलाई न्यूनतम विद्युत महसुल एक वर्षका लागि छूट गर्ने घोषणा गर्नुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले सुस्ता क्षेत्रका किसान अहिले पनि लाल पूर्जा विहीन भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले गरीब असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल र स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताउनु भएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको 25 वार्षिक उत्सव तथा 20 राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज चितवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गरीब तथा असहाय वर्गलाई प्राथमिकतामा राखेर सेवा उपलब्ध गराउन अस्पताल तथा स्वास्थ्यकर्मीसँग अनुरोध गर्नुभयो। चीन सरकारको सहयोगमा निर्माण भएको अस्पताल 2057 सालमा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले उद्घाटन गर्नुभएको थियो। स्थापना कालमा 100 शैया क्षमता सहितको क्यान्सर अस्पताल अहिले 500 शैयामा विस्तार भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको 79 महासभालाई आज सम्बोधन गर्दै हुनुहुन्छ। अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले अमेरिकाको स्थानीय समय अनुसार बिहिबार साँझ 5-7 बजेको बीचमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको 79 महासभा अन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती विषयमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको बताउनुभयो। समुद्री सतह वृद्धिका कारणबारे चर्चा गर्नुहुँदै उहाँले एसियाका 2/3 हिमालहरू पग्लिएसँगै कम्तीमा 10 नदी प्रणाली सुक्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्य योजना अपरिहार्य रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले हिमालयहरू प्राकृतिक रिचार्ज सिस्टम भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ़न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्प विकसित मुलुकका स्वास्थ्य क्षेत्रमा रहेको विभेद अन्त्य गर्नुपर्ने बताउनु भएको छ। उहाँले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउन चुनौतीपूर्ण रहेको बताउनुभयो। राष्ट्रसंघको महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले माउन्ट सिनाई अस्पतालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विज्ञान र प्रविधिमा व्यापक सुधार आए पनि अल्प विकसित मुलुकले स्वास्थ्य पूर्वाधार क्षेत्रका चुनौती सामना गरिरहनु परेको बताउनु भएको हो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले अतिकम विकसित मुलुकहरू एलडीसीका लागि सहयोगको मात्रा बढ़ाउन G20 देशहरूलाई आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्र संघको 79 महासभामा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयर्कमा रहनुभएका मन्त्री डाक्टर राणाले G20 विदेश मन्त्रीहरूको बुधबार भएको बैठकमा एलडीसीको अध्यक्षका हैसियतले अल्प विकसित देशहरूलाई सहयोग गर्न आग्रह गर्नुभएको हो। पछिल्लो समय विश्वका अतिकम विकसित देशहरू विविध समस्याबाट पिरोलिरहेका दृष्टान्त प्रस्तुत गर्दै मन्त्री डाक्टर राणाले COVID-19 महामारी, जलवायु परिवर्तनको असर, भू राजनैतिक तनावका कारण ती देश पीड़ित भएको बताउनुभयो। सुनसरीको कोशी ब्यारेजको 34-36 नम्बर ढोकाको बीचमा सप्तकोशी नदीमा खसेको बसमा सवार सबै यात्रुको उद्धार गरिएको छ। मोरङको विराटनगरबाट गाईघाट तर्फ जाँदै गरेको बस आज साँझ कोशी ब्यारेज स्थित सप्तकोशी नदीमा खस्दा बसमा सवार सबैजनालाई सकुशल उद्धार गरिएको र केही घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिनुभयो। सशस्त्र प्रहरी बल सुरक्षा बेस भारदह र प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा गएको टोलीले उद्धार गरेको हो। बसमा 17 यात्रु सवार रहेका प्रहरीले जनाएको छ। राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण प्राधिकरणले आजदेखि 4 दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र पहाड़ी जिल्लामा भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ। मनसून पूर्व तयारी तथा प्रतिकारीय कमाण्ड पोस्टको बैठकले जल तथा मौसम विज्ञान विभागले 4 दिन देशभरि भारी वर्षाको पूर्वानुमान गरेकाले अत्यन्त जरूरी अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले जानकारी दिनुभयो। प्राधिकरणले धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन तथा तराई र मधेस क्षेत्रमा सकेसम्म भूइँतलामा अन्नपात नराख्न अनुरोध गरेको छ। यस्तै पहिरोको जोखिम भएका स्थानमा र नदी किनारका बस्तीमा उच्च सतर्कता अप्नाउन तथा दाउरा निकाल्न, माछा मार्न नदी किनारमा नजान प्राधिकरणले सबैमा आग्रह गरेको छ। बैठकले खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरू तयारी अवस्थामा रहन तथा पूर्व तयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरू जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिसँग समन्वय गरी सतर्क रहन समेत निर्देशन दिएको प्राधिकरणका प्रवक्ता डाक्टर भट्टराईले जानकारी दिनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहँदा सुशासन र भ्रष्टाचार विरूद्ध कड़ा कदम चालेका कारण देशव्यापी रूपमा पार्टीप्रति जनआकर्षण बढ़ेको दावी गर्नुभएको छ। पार्टी सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको आजदेखि शुरू भएको 23 राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले पार्टीप्रति बढ़ेको आकर्षणलाई संस्थागत गर्दै आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरी लाग्न आग्रह गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल र चीनबीच सदियौंदेखिको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध रहँदै आएको बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित तेस्रो चीन नेपाल मीडिया शिखर सम्मेलनमा मन्त्री गुरूङले नेपाल र चीनबीचको सम्बन्ध समानता, सार्वभौम सत्ता र पारस्परिक लाभका सिद्धान्तमा आधारित रही थप सुदृढ हुँदै गएको बताउनुभयो। मन्त्री गुरूङले गलत सूचना, विकृति र घृणित अभिव्यक्ति प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपालका लागि चीनी राजदूत चेन सोङले हालका वर्षमा नेपाल र चीनका मीडियाहरूले आफ्नो विशेषता र क्षमताको पूर्ण उपयोग गर्दै विकासको सहकार्य र सामूहिक लाभको समावेशी धारणा व्यापक रूपमा फैलाएको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित भएकाले यसको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आग्रह गर्नुभएको छ। इण्डोनेसियाको जकार्तामा आयोजित एसिया प्रशान्त क्षेत्रीय 5 मन्त्री स्तरीय बैठकमा मन्त्री पौडेलले नेपालमा जलवायु परिवर्तनका कारण कृषि र स्वास्थ्य क्षेत्र बढ़ी प्रभावित भएका बताउनुभयो। इजरायल र हिजबुल्लाह बीच बढ़दो द्वन्द्वलाई लिएर अमेरिका युरोपियली युनियन र सहयोगी राष्ट्रहरूले तत्काल 21 दिनको युद्ध विरामको प्रस्ताव गरेका छन्। 11 सहयोगी राष्ट्रहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा इजरायल, लेबनान र प्यालेस्टाइन बीचको युद्धले त्यहाँका नागरिकको अवस्था अत्यन्त नाजुक रहेको उल्लेख गरिएको छ। युद्ध विरामको यो प्रस्ताव इजरायली सेना प्रमुखले लेबनानमा स्थल हमला गर्ने घोषणा गरेपछि आएको हो। पछिल्ला तीन दिनदेखि इजरायलले लेबनानमा हिजबुल्लाह विरूद्ध आक्रमण गरिरहेको छ। हिजबुल्लाहले पनि जवाफी हमला गरिरहेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म 500 भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
चालू आर्थिक वर्षको पहिलो महिनामा 1,36 अर्ब भन्दा बढ़ी विप्रेषण रेमिट्यान्स देशभित्र भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा विप्रेषण अपर्वाह 18% वृद्धि भएको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या 36,928 रहेको छ। यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या 22,647 रहेको छ। यस्तै चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालमा विदेशी विनिमय संचित 21 खर्ब रूपियाँ नजिक पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। असार मसान्तसम्म विदेशी मुद्रा संचित 20,41 अर्ब रूपियाँ रहेकोमा साउनको एक महिनामा 2.5% बढ़ेर 20,92,22 करोड़ रूपियाँ बराबर विदेशी विनिमय संचित पुगेको हो। आर्थिक वर्ष 2081-82 पहिलो महिनाको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको यो विदेशी विनिमय संचितले 16.7 महिनाको वस्तुको आयात र 13.5 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। वीरगंज स्थित एकीकृत तथा आईसीपी भन्सार नाका हुँदै चालू आर्थिक वर्षको साउन र भदौ महिनामा गरी 5,40 करोड़ मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ। वीरगंज नाका हुँदै भारत र चीनका साथै डेनमार्क, अस्ट्रेलिया, अमेरिका, रूस, फिलिपिन्स, थाइल्याण्ड लगायतका मुलुकहरूमा गत 2 महिनामा 5,40 करोड़ मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको हाम्रा वीरगंज संवाददाता ध्रुव अधिकारीले जनाएका छन्। यसरी नेपालबाट निर्यात हुने वस्तुमा तेल, जुस, कपड़ा जुत्ता, फलामे पाता, जड़ीबुटी लगायतका नेपाली उत्पादन रहेको वीरगंज स्थित आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामी छानेले बताउनुभयो।
अब खेल समाचार अझै बमबाट।
घरेलु टोली भुटानलाई पराजित गर्दै नेपाल साफ यु 17 च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। थिम्पू स्थित संघशालामा पाउना टोली नेपालले भुटान विरूद्ध 2-1 गोलको जित हात पारेसँगै 2 खेलबाट 6 अङ्क जोडेको नेपाल समूह बी उपविजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको हो। पराजित भुटान भने समान खेलबाट 4 अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरी। यो समूहबाट पाकिस्तान समूह विजेताका रूपमा अन्तिम चारमा प्रवेश गर्यो। पहिलो खेलमा पाकिस्तानसँग 1-0 पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई 4-0 हराएको थियो। नेपालले सेमी फाइनलमा समूह एक विजेता भारतको सामना गर्नेछ। सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै कोशी एन्फा महिला लीगको दोस्रो चरणमा प्रवेश गरेको छ। सातो बाटो स्थित एन्फा मैदानमा बिहिबार भएको खेलमा कोशीले सुदूरपश्चिमलाई 4-0 पराजित गरेको हो। जीसँगै कोशी शीर्ष 5 अटाए। कोशीले 9 खेलबाट 14 अङ्क जोड्यो। सुदूरपश्चिम भने अङ्कविहीन रहँदै लीग सकाए। कोशीको जितमा समीक्षा मगरले 2 गोल गरिन्। ममता राउत र खुस्मा राईले 2 गोल थपिन्। अर्को खेलमा वालिङ नगरपालिका पनि लीगको दोस्रो चरणमा प्रवेश गरेको छ। अन्तिम खेलमा चन्द्रपुर नगरपालिकालाई 2-1 पराजित गर्दै सुपर लीगमा प्रवेश गरेको हो। जितसँगै वालिङले 9 खेलबाट 15 अङ्क जोडेको छ। वालिङ अङ्क तालिकाको 4 स्थानमा छ। चन्द्रपुरले भने समान खेलबाट 7 अङ्क रहेर लीग सकायो।
अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै तराई भूभागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अमेरिकाको न्यूयर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघको 79 महासभालाई आज सम्बोधन गर्नुहुँदै अधिकम विकसित मुलुकहरूका लागि सहयोगको मात्रा बढ़ाउन जी20 का मुलुकहरूलाई परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाको आग्रह, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नवलपरासीको सुस्तामा देशकै लामो झोलुङ्गे पुलको उद्घाटन, अमेरिका र सहयोगी राष्ट्रहरूबाट इजरायल र हिजबुल्लाह बीच 21 दिनको युद्ध विराम प्रस्ताव र घरेलु टोली भूटानलाई पराजित गर्दै नेपाल साफ अण्डर 17 च्याम्पियनशीपको सेमी फाइनल प्रवेश। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।